क्यों भूल जाते हैं फिर हम ये। हाय, वो घर से ना जाता, ना इस वक्त निकलता तो बच जाता, मरता ही ना। इस सड़क पे ना जाता तो ना मरता, है क्यों चला गया? तो सड़क पे जाना उसका, उसने उसको मार दिया। नहीं, मौत ने वहां आना था इसलिए वो वहां पे गया। वो चल के वहां पे खुद गया क्योंकि अल्लाह ने उसको वहां मौत देनी थी। ये सब शिरकिया बातें, ये शिरक है, शिरक है, शिरक है। और याद रखें, इन्ना अल्लाह ला यग़फ़िरु अन युशरक बिही, अल्लाह ताला ने शिरक माफ नहीं करना। ला यग़फ़िरु, अल्लाह नहीं माफ करता शिरक को। व यग़फ़िरु मा दूना ज़ालिका लिमन यशा, जिसको चाहे, जिसको चाहे इसके अलावा जो भी गुनाह वो चाहे माफ कर दे। मगर शिर्क का तो उसने डिक्लेयर ऑलरेडी कर दिया है, उसने माफ नहीं करना शिर्क। बस पॉइंट ब्लैंक, शिर्क माफ नहीं होगा। फिर कब्रों के ऊपर जाके जब हम वहां पे, चलो कोई लोग तो अब समझदार हो गए, सजदे नहीं करते। कोई ज्यादा समझदार होते हैं तो वो कहते हैं कि अच्छा चलो हम दुआ नहीं करते यहां पे। लेकिन अब ये देखें कि कहां से शैतान इंसान को आके पकड़ता है। सुभान अल्लाह, ठीक है सजदा ना करो, दुआ ना मांगो, तुम कोई उससे थोड़ी दुआ मांग रहे, चादर चढ़ा दो एक। आखिर ये नेक लोग थे, और यहां पे ही आके देख दो, यहां पे ही आके तुम कुर्बानी करो, यहां पे लोगों को खाना खिलाओ। क्यों ऐसा लोग करते हैं कि वहीं जाके उन्होंने देव चढ़ानी है? पता है क्यों? कि नहीं, गरीबों ने खाना है, गरीब और जगह पे नहीं आपको मिलते। असल बात क्या है कि वो दिल के अंदर कहीं वो चोर है बैठा हुआ, उसको डिटेक्ट करें, वो चोर है अंदर कि ये बुजुर्ग हैं, ये अल्लाह के पास बड़े पहुंचे हुए हैं, यहां पे आके मैं देख दूंगी तो देखें। इनकी अप्रोच बहुत बड़ी है ना, बड़ी ऊंची अप्रोच है, तो ये अल्लाह के हाँ हमारी भी सिफारिश कर देंगे, ये खुश हो जाएंगे हमसे, यहां पे करें तो ये ज्यादा मुतबर्रिक है, ज्यादा अच्छा है यहां पे करना, क्योंकि ये इनकी कब्र है यहां पे, इनका मिजार है यहां पे। ये शिर्क है, ये शिर्क है कि आपने ये सोचा ये कब्र वाला भी मेरा काम बना सकता है, ये भी कुछ कर सकता है, इसको भी पता है कि यहां पे इसने फलां बंदे ने दिया है। वो कैसे आलिमुल गैब हो गया? दुनिया में रहते हुए कोई कमरे के अंदर बैठा हो, उसको नहीं पता बाहर क्या हो रहा है, तो वो दुनिया से जा चुके और उनको पता कि आप बाहर देख दे रही हैं। अब वो आपकी सिफारिश अल्लाह के आगे करेंगे, आपका काम हो जाएगा। अंदर ये चोर बैठा हुआ है, मत इस चीज को डिनाई करें कि नहीं ऐसा नहीं है, दरअसल ऐसा है, ऐसा है, वो फलां है। और क्या क्या है शिर्क, अब इतनी लंबी हम डिटेल में नहीं जा सकते, मगर मैं आपको सिर्फ पॉइंट्स में बता देना चाहती हूं। मुसीबतों को दूर करने के लिए, बलाओं को दूर करने के लिए छल्ले पहनना, धागे वगैरह पहनना, ये शिर्क है। किसी दरख्त या पत्थर को मुतबर्रिक समझना कि ये दरख्त है या ये पत्थर है, इसको ये बाबरकत है, इसको छूना, इसको चूमना, इसको वो करना हमें बरकत देगा। इवन हजरे अस्वद को हजरत उमर ने क्या फरमाया था कि मैं तुझे इसलिए नहीं चूमता कि तू कोई नफा या नुकसान पहुंचा सकता है, कोई नफा नुकसान नहीं पहुंचा सकता। हदीस में आ गया इसने गवाही देनी है वहां पे, वो गवाही देगा, बिल्कुल सच बात है, लेकिन वो कोई नफा नुकसान नहीं पहुंचा सकता आपको कि इसको चूमोगे तो कोई आपको फायदा मिल जाएगा, कोई आपके काम बन जाएंगे, और नहीं चूमेंगे तो कोई नुकसान हो जाएगा, नहीं कर सकता। गैर अल्लाह के नाम के ऊपर ज़िबा करना, ये भी शिर्क है। गैर अल्लाह के नाम की नजर न्याज मानना, मैंने फलाने के नाम की नजर मानी हुई है, फलाने के नाम की, हज़रत अली के नाम की, हज़रत इमाम हुसैन के नाम की, फलाने के नाम की नजर मानी है, पंचतन पाक के नाम की नजर मानी हुई है, फलाने के नाम की नजर मानी, ये शिर्क है। गैर अल्लाह की पनाह लेना शिर्क है कि ऐ फलां या फलां हमें पनाह दे दे अपनी, या अली मदद, ये क्या है? हजरत अली में मदद कर सकते हैं, वो भी आके यहां पे बचा सकते हैं आपको। या गैर अल्लाह से फरियाद करना, गैर अल्लाह का मतलब क्या है? कोई भी अल्लाह के अलावा, कोई भी, चाहे वो कोई पैगंबर है, कोई औलिया अल्लाह है, कोई भी, उनको पुकारना शिर्क है, बेइख्तियार मखलूक है ये। बुजुर्गों के बारे में गुलूफ करना, उनको इतना ऊपर का दर्जा दे देना कि जैसे अल्लाह के बराबर कर देना। اب آپ دیکھیں کہ ایون نبی کریم صلی اللہ علیہ وسلم کا اتنا بڑا اونچا مقام کر دیتے ہیں کہ ان کو بھی ایسے کر دیتے ہیں کہ آپ صلی اللہ علیہ وسلم بھی جیسے کہ یعنی نعوذ باللہ اللہ کے برابر ٹھہرا دیتے ہیں. ابھی جو نعت پڑھتے ہیں کعبے کا کعبہ پیارے نبی کا روزہ اس طرح سے کچھ کہتے ہیں نا, کعبے کا بھی کعبہ ہے یعنی کعبہ بھی جس کے آگے جھکے وہ ہے پیارے نبی کا روزہ. یہ کیا ہے, ہم کبھی بھی غور نہیں کرتے کہ بعض نعتوں کے اندر ایسی ایسی باتیں ہوتی ہیں کہ یعنی آپ صلی اللہ علیہ وسلم کو یعنی بالکل ایسا مقام دے دیا جاتا ہے کہ سمجھ ہی نہیں آتی کہ یہ حمد پڑھ رہے ہیں کہ نعت پڑھ رہے ہیں, کچھ سمجھ نہیں آتی. اوکے, وہ سارے ایٹریبیوٹس جو صرف اللہ کے لیے ہیں ان کو آپ صلی اللہ علیہ وسلم کے اس کے اوپر کر دیا جاتا ہے. پھر اسی طرح عرش کے اوپر آپ صلی اللہ علیہ وسلم کا مقام کر دیا جاتا ہے. اللہ اکبر. پھر اسی طرح جادو ٹونا, یہ بھی شرک ہے. کسی بزرگ کی قبر کے پاس بیٹھ کے اللہ کی عبادت کرنا, یہ بھی شرک ہے. علم نجوم پوچھنا, یہ بھی شرک ہے. یعنی آپ یہ سمجھتے ہیں ستارے بھی آپ کی قسمت کو بنا اور سنوار اور بگاڑ سکتے ہیں؟ آج کل تو اس کی بہت شہرت ہے, آج کل تو بیٹھ بیٹھ کے وہ بتاتے ہیں, پروگرامز باقاعدہ اس کے اوپر ہوتے ہیں کہ ہم آپ کو بتائیں گے کہ آپ کی آگے کیا ہونے والا ہے. تو ماشاءاللہ عالم الغیب تو وہی ہوگا پھر, تو آپ نے تو انہی کو عالم الغیب بنا لیا, وہی غیب جان گئے بھائی. انسان کا اپنے عمل سے دنیا چاہنا, یہ بھی ایک طرح کا شرک ہے یعنی ریاکاری. اللہ کی حلال کردہ چیزوں کو حرام ٹھہرانا یا جو اس نے حرام کی ان کو حلال کہنا, یہ بھی شرک ہے. نہ آپ حلال کو حرام بنا سکتے ہیں, کوئی چیز اگر حلال ہے, خود ہی بعض لوگوں کا طریقہ ہی ہوتا ہے ہر چیز کو او حرام, یہ بھی حرام, یہ بھی حرام. حرام آپ کیسے کہہ سکتے ہیں؟ آپ کسی چیز کو یہ کہہ سکتے ہیں یہ بری ہے, یہ اچھی نہیں ہے, یہ لغو ہے, یا یہ پسندیدہ نہیں ہے, یا یہ بیکار چیزیں ہیں, یا یہ برائی کی چیز ہے. حرام جس چیز کو اللہ نے نہ حرام کیا آپ خود نہیں حرام کہہ سکتے. اسی طرح کسی چیز کو اللہ نے حلال نہیں کیا آپ خود نہیں حلال کر سکتے. پھر کسی پریشانی کے وقت کہنا اگر 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 یہ ہوتا تو یہ ہوتا, یہ نہ ہوتا تو فلانا ہوتا, تو یہ اگر جو ہے نا یہ بھی شرک ہے. انسان اگر اگر کہہ کے سمجھتا ہے کہ یعنی یہ چیز ہوئی تو تب یہ ہوا ہے, اگر یہ چیز نہ ہوتی تو پھر, تو اس کا مطلب ہے کہ یہ حالات اور زمانے کی چیزیں اور انسیڈنٹس ہی رب ہے اور یہی خدا ہے, پھر یہ ایسا ایسا نہ ہوتا تو پھر یہ بھی چیز نہ ہوتی. یعنی اللہ تعالیٰ نعوذ باللہ آپ سوچتے ہیں کہ اللہ کا تو کوئی اختیار نہیں ہے, ان چیزوں کا ہی ہے. یہ ہم اگر اپنی زندگی میں دیکھیں نا, ہم کتنی جگہوں پہ شرک کر رہے ہوتے ہیں اور ہمیں پتہ ہی نہیں ہوتا. اور اگر کوئی اٹھتے بیٹھتے کسی غیر اللہ کا نام لے یا دور نزدیک سے اس کو پکارے, یا جیسے اب یہاں بیٹھے ہوئے ہیں, کوئی چاہے زندہ ہی ہے لیکن آپ اس کو پکار رہے ہیں فلاں نے یا فلاں, چاہے آپ کے کوئی پیر ہیں, کوئی آپ کے وہ ہیں, وہ مثلا کسی اور سٹی میں کسی اور جگہ پہ بیٹھے ہوئے, آپ ان کا نام یہاں پہ لے رہے ہیں کہ وہ میری مدد کریں, تو آپ نے ان کو سمجھا غیب دان, سمجھا کہ وہ غیب میں جانتے ہیں اور وہ آپ کی مدد کرنے پہ قادر ہیں. ہاں میرے سامنے کوئی بیٹھا ہو, میں اس کو کہوں مجھے پانی پلا دے تو کوئی مسئلہ نہیں ہے, آپ کہہ سکتے ہیں. مگر کوئی نہیں ہے موجود اور آپ اس کو پکار رہے ہیں, اس کا مطلب یہی ہے کہ آپ اس کو سمجھتے ہیں کہ وہ ایک تو غیب کو جانتا ہے اور آپ کی مصیبت دور کرنے کے اوپر بھی وہ قدرت رکھتا ہے. یا اس کے نام کے ختم پڑھنا, اس کے نام کے ورد کرنا, اس کا تصور ذہن میں رکھنا کہ ہمارا, ہم اپنے شیخ کا تصور کر کے اور پھر ہم اپنے بس ہم یہ عقیدہ رکھ کے پھر اس کے بعد ہم عبادت کرتے ہیں, یا کسی قبر کا دھیان اس کا تصور ذہن میں رکھ کے پھر اس کے بعد آپ کرتے ہیں. لوگ کہتے ہیں نہیں ہم کیا کریں, انہیں نے ہمیں اللہ سے جوڑا ہے تو ہم اسی لیے ان کا تصور کرتے ہیں. نہیں کر سکتے, شرک ہے. اور کبھی یہ سوچنا کہ میرے اوپر کوئی بیماری ہے یا میرے اوپر کوئی اور مسئلہ مسائل ہیں, اس سب کی خبر ان میرے فلانے پیر کو یا ان کو رہتی ہے, वो उनको पता चल जाता है इस चीज का, या मेरे दिल में जो ख्यालात आते हैं वो उससे वाकिफ है। इन तमाम बातों से शिर्क साबित होता है, ये शिर्क फिल इल्म है। और बाज लोग, अल्लाह ताला माफ फरमाए, बस क्या मैं कहूं भी, कि किसी के साथ मतलब ऐसे कोई साहब थे, वो अपने आप यानी वो बहुत अपने आप को बड़े आलिम और फलां कहलाते हैं, यहीं पे होते हैं वो, तो वो बाकायदा लोगों को ये साबित करते हैं कि मैं जानता हूं कि तुम्हारे दिल में क्या, और वो उस वक्त बताते भी हैं तुम्हारे दिल में ये ख्याल है ना, और तुम्हारा ये मसला है। इसका मकसद क्या होता है बताने का? दूसरा बंदा तो उनके पैर पड़ जाता है और कहता है आप तो सब कुछ जानते, तो अब हमारी मुसीबत भी तो दूर करें ना। यानी और वो बाकायदा लोगों को हज पे लेके जाते हैं, और लोगों के सामने वो ऐसा अमल करते हैं, मसलन हज पे गए हैं, वहां पे एक टैक्सी वाले को मसलन कह रहे हैं तुम्हारा ये मसला है, तो मुझे पता है कि तुम्हारा ये मसला है। अब वो तो क्या, वो तो हैरान परेशान कि ये मेरे दिल के हाल कैसे जान गए और मेरे मसलों का इनको कैसे पता चल गया। तो जाहिर है वो तो एकदम उनका मुरीद हो जाएगा, तो जनाब आप फिर मेरे मसलों को हल भी करें। अब आप सोचें कि ऐसे बंदे का वो, यानी ये भी ये हमारे ईमान का टेस्ट हो जाता है। अब वो तो अपना ईमान ही बेचारे खराब कर लेते हैं लोग इस तरह से, ऐसे लोगों के धोखे में आके। तो ये याद रखें कि ऐसा करना भी शिर्क है, कि अगर आप ये अकीदा रखें इसको पता है जो मेरे दिल में पता, चाहे उसने आपको सही बता भी दी है, पता है जिन्नात उनके कब्जे में होते हैं और किस तरह से वो इस तरह से लोगों को मैनिपुलेट करते हैं। फिर तो जैसे अल्लाह ताला को इल्म है, अगर इंसान ये समझे कि किसी इंसान को भी इसी तरह इल्म है, तो ये शिर्क हो गया। चाहे वो कितना ही बड़ा बुजुर्ग है, कोई कोई भी मुकर्रब फरिश्ता है, या इंसान सोचे कि कोई कोई पैगंबर है, पैगंबर सल्लल्लाहु अलैहि वसल्लम को भी नहीं पता था कि लोगों के दिलों के हाल क्या है, ये लोग आज दावे करते हैं। आप ये नहीं सोचते फिर इनके सामने अपना ईमान क्यों बेच देते हैं? आप सल्लल्लाहु अलैहि वसल्लम को तो पता नहीं था कि मुनाफिकीन कौन है, अल्लाह ताला ने वही के जरिए बताया। तो अगर आप सल्लल्लाहु अलैहि वसल्लम आलिमुल गैब होते तो आप सल्लल्लाहु अलैहि वसल्लम ना बता देते, तो हम लोगों को समझते हो ये कितना पहुंचा हुआ है, इसको पता चल जाता है, उनको मेरे फलाने बुजुर्ग को वहां बैठे पता चल गया था कि मेरा मसला क्या हो गया और मेरे साथ कोई प्रॉब्लम हो गई और मैं परेशान हूं, उनको वहां पता चल गया और मैंने उनको फोन किया, उन्होंने पहले ही बता दिया कि मेरा मसला क्या है, तो उनको तो पता है, तो कितने पहुंचे हुए हैं वो, क्यों अपने ईमान को खराब करते हैं? ये शिर्क है, मुसलमान हो के भी शिर्क कर रहे हो। इसीलिए अल्लाह ताला ने फरमाया ना, फला तजालू लिल्लाही अंदादन, अल्लाह के साथ कोई शरीक ना करो। यानी तुम कहते हो कि अल्लाह भी है खुदा, लेकिन उसके साथ ये भी, चलो जी मेरा ये भी काम कर देते हैं। नहीं, कुछ लोग ऐसे हैं जो अल्लाह को भी मानते हैं, ऐसा नहीं है कि वो अल्लाह को नहीं मानते, अल्लाह को खुदा मानते हैं, अल्लाह की इबादत करते हैं, मगर उसके साथ साथ औरों की भी करते हैं। फिर इसी तरह अपने जो जो इबादत के काम मैंने आपको बताए हैं, जो सिर्फ अल्लाह के लिए है, उनको किसी और के लिए करना, जैसे सजदा है, रुकू है, हाथ बांध के किसी के आगे खड़े हो जाना, ये सब, रोजा रखना, खैरात करना, या खाना काबा की जैसे आप जियारत के लिए या जाने के लिए आप दूर सफर करके जाते हैं, इस तरह किसी और के लिए करना, किसी और के घर का तवाफ करना, किसी कब्र का तवाफ करना, तो इस और सजदा करना, किसी और के नाम की कुर्बानी देना, जैसे काबा पे गिलाफ चढ़ाया जाता है, कहीं और भी आप गिलाफ चढ़ाना शुरू हो जाए, जैसे काबा की चौखट के आगे खड़े होकर दुआएं मांगी जाती हैं, आप किसी और की चौखट पकड़कर दुआएं करना शुरू हो जाए, तो ये सारे काम फिर शिर्क के बन जाते हैं। अल्लाहु अकबर, इतना ज्यादा आज शिर्क मुसलमानों में फैल गया है ना, उनको खुद भी नहीं पता चलता कि शिर्क क्या क्या है। याद रखें, इस कायनात में सिर्फ इरादा, सिर्फ चाहत मेरे रब की चलती है, सिर्फ उसका हुक्म चलता है, उसकी हुक्म के मुताबिक कोई मरता है या कोई जीता है, किसी को तंगी होती है या फराखी होती है, किसी को तंदुरुस्ती होती है या बीमारी होती है, फतह होती है या शिकस्त होती है, किसी के बनाने से कोई किसी की फतह नहीं होती और किसी के मिटाने से किसी को शिकस्त नहीं होती। मुरादें भर लाना सिर्फ उसका काम है, बलाएं दूर करना सिर्फ वो कर सकता है, मुश्किल में सिर्फ वो मुश्किल कुशाई कर सकता है, मदद वो कर सकता है, ये अल्लाह ही की शान है, किसी गैरुल्लाह के लिए ये नहीं है, ख्वाह वो कितना ही बड़ा इंसान हो। कभी अगर ऐसा आपके दिल में भी ख्याल आए, फौरन औजु बिल्लाह पढ़े, किसी और के नाम की मन्नतें ना माने, ऐसा शख्स मुशरिक हो जाता है। ये भी ना समझे, नहीं तो अल्लाह ने ही उसको दिया है ना, वो चाहे आप उसका जाती समझे या ये समझे कि अल्लाह ने ही उसको दिया है, दोनों में शिर्क है। इसलिए कि मुशरिकीन ने मक्का ये थोड़ी कहते थे कि इनका अपना है, वो भी ये कहते थे कि अल्लाह ने ही तो इनको दिया है, अल्लाह ने खुद ही इनको अपना शरीक बनाया है। अब पता है वो लब्बैक अल्लाहुम्मा लब्बैक कहते थे, यहां तक अल्लाह हम हाजिर हैं माजिर हैं, लब्बैक ला शरीक लक लब्बैक यहां तक भी कहते थे, लेकिन आगे क्या कहते थे कि अल्लाह सिवाय उनके उनको हम तेरा शरीक बनाते हैं, जिनको तूने खुद ही अपना शरीक बनाया है, तूने खुद ही उनको दी हुई है पावर। खुदा के लिए शिर्क से बचे, शिर्क को समझें, और हम सब बाकी जो ये वाला शिर्क नहीं करते, हम सब अपनी जुबान से ये वाले कलिमात अदा करना बंद कर दें कि फलानी दवाई मैंने खाई तो उससे मुझे सही हुआ, मैंने फलानी ये चीज की तो ऐसा हुआ, मैंने घर में सिक्योरिटी सिस्टम लगाया तो मेरा घर बच गया चोरी से, मैंने ये कर दिया तो ऐसे हो गया, मैंने वहां से गाड़ी मोड़ ली थी वरना मेरा एक्सीडेंट हो जाता, फलाना हो जाता। ये देखिए ये सारे शिर्क है, हर फलाना होता तो हमें नौकरी ना मिलती, फलां ने हमें नौकरी दिलाई, फलां ने हमें ऐसा किया, हम फलाने का दिया ही तो खाते हैं। नहीं, किसी के ऊपर नहीं ऐसा भरोसा करना। तो ये ना हो कि अल्लाह माफ करे, अल्लाह ताला माफ हम सबको कर दे कि हम अपने आप को मुसलमान कहते हैं और ये ना हो कि हम शिर्क कर रहे हैं। शिर्क से बचे, इसकी माफी नहीं होनी। जिस चीज में शक भी होना शिर्क का, वो भी उससे भी दूर है। रियाकारी भी शिर्क है कि इंसान को ये शौक हो कि बस मैं अपने आप को दिखाऊं, मैं अपने आप को प्रोमिनेंट करूं, लो मेरा पता चल जाए, बस इनके सामने मेरी शोहरत हो जाए, बस मेरी वाह वाह हो जाए, ये सारा शिर्क है। ये अमल भी जाया करेगा और शिर्क भी हो गया। नेकी तो आपकी क्या नेकी रही, वो तो उल्टा शिर्क ही बन गया। तो फला तजालू लिल्लाह अंदादा व अंतुम तालमून, और तुम जानते हो, तुम्हें पता है, तुम कहते हो कि अल्लाह, कैसे तुम जानते हो, तुम्हें पता है कि इस कायनात का खालिक अल्लाह है, फिर क्यों शिर्क करते हो? पता होने के बावजूद भी फिर तुम समझते हो कि कोई और भी मदद कर सकता है, कोई और भी काम बना सकता है। इस चीज को कंडेम किया करें जब भी आप ऐसी चीजें देखें, ऐसी चीजें सुनें कि कोई इस तरह से किसी और के ऊपर भरोसा कर रहा है या किसी के पास जा रहा है, फौरन सख्ती से मना करें, इस चीज को समझाएं कि ये शिर्क है। अब शिर्क अगर हमारे अंदर आ गया तो बताएं हम अब फिर उसके बाद कितनी भी नेकियां करते रहेंगे तो कोई फायदा नहीं किसी नेकी का, अगर शिर्क हमने हमारी जिंदगी में शामिल हो गया। चलें यहां तक तिलावत सुने फिर आगे चलते हैं।
या الناس اعبدوا ربكم الذي خلقكم والذين من قبلكم لعلكم تتقون الذي جعل لكم الأرض فراشا والسماء بناء وأنزل من السماء ماء فأخرج به من الثمرات رزقا لكم فلا تجعلوا لله أندادا وأنتم تعلمون।
अच्छा, बाज लोग कहते हैं या शेख अब्दुल कादिर जिलानी शेई अन लिल्लाह, ये भी एक किताबों में लिखा होता, ये भी शिर्क है, वो कुछ नहीं कर सकते। या कह के किसी को पुकारना, जैसे मैंने वो कहा है ना अभी या यूहन्नास कहा गया ना, तो ये क्या हरफे निदा है, तो ये किसी के लिए पुकारना जो यहाँ पे है ही नहीं, तो मौजूद ही नहीं, तो इसका मतलब आप उनको मौजूद समझ रहे हैं, आप उसको समझ रहे हैं कि वो मेरी पुकार सुन रहे हैं, और पुकार ना सिर्फ सुन रहे हैं, उनके पास इतनी पावर्स भी हैं कि वो मेरी मदद कर सके। तो ये शिरकी तो हैं ये सब, तो इसलिए खुद को ऐसी तमाम चीजों से बचाइए। आप देखें आगे अगली आयात में कुरान पाक की हकानियत के ऊपर दलील है, क्योंकि कुरान पाक ये वो मौजजा है, मौजजा है ये, आम बात नहीं है। मौजजा किसको कहते हैं, जो दूसरे को आजिज करते हैं। मौजजा वो चीज है असल में, एक तो वो हर के आदत चीज को भी मौजजा कहते हैं ना, जो सुपर नेचुरल कोई चीज हो जाए उसको मौजजा कहते हैं आम जुबान में। लेकिन जब पैगंबर किसी चीज को मौजजा कह रहे हैं तो इसका मतलब क्या होता है, यानी वो चैलेंज करते हैं, दावे के साथ उस चीज को पेश करते हैं कि ये है ये चीज, ये चैलेंज है कि इसके इसका यानी आप उसका जवाब दें, आप इसके जैसा कुछ लेकर आए, जैसे मूसा अलैहिस्सलाम के थे, यदे बैदा था, आसा था, वो उनके मोर्जे थे, उनका फिरौन ने देखा था ना, उनको मुकाबला किया था लेकिन नहीं कर सका था, वो जो सांप बनता था और फिर उसके बाद मुकाबला हुआ था, वो आगे भी जाके उसका पूरा डिटेल में जिक्र आएगा। तो कुरान पाक जो है ना, ये मोजा है, इसको मोजे के तौर पे ही लाया गया कि अब अरब में चूंकि इतना ज्यादा शायरी का और इसका बहुत, और वो बड़े जुबानदान खुद को समझते थे, तो बहुत बड़ा यानी कलाम ऐसे ऐसे पेश करते थे उनके शोरा, तो उस वक्त यही दौर था पोएट्री का, तो उनके लिए एक चैलेंज था ये कि इस कलाम के जैसा कलाम कोई लाके दिखाओ। हालांकि आम लोग भी ये महसूस करते हैं कि ये खास कलाम है, इसके अंदर तासीर है, ये बड़ा मीठा कलाम है, लेकिन इसका मोजा होना क्या है, यानी आजिज कर दे। इसीलिए कुरान बार बार चैलेंज करता है कि इस जैसा कलाम पेश करके तो दिखाओ, क्योंकि ये आप सल्लल्लाहु अलैहि वसल्लम का मोजा, मैंने आपको बताया ना मोजा क्या होता है, जिसमें चैलेंज मौजूद हो कि ऐसा कोई चीज ला सकते हो तो ला के दिखाओ। वैसे तो आप सल्लल्लाहु अलैहि वसल्लम के जैसे नेचर से हट के खरते आदत मोजा तो बेशुमार है, जैसे शक के कमर का भी था, स्प्लिट मून को कर दिया था आप सल्लल्लाहु अलैहि वसल्लम ने, चांद को दो टुकड़े कर दिया था, वो भी आपका मोजा, लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम ने उसको, उस पर किसी को चैलेंज नहीं किया। और भी कई आप सल्लल्लाहु अलैहि वसल्लम के मोजात हुए, जैसे आप सल्लल्लाहु अलैहि वसल्लम का मोजा है हज्जतुल विदा के मौके पर 63 ऊंटों को आप सल्लल्लाहु अलैहि वसल्लम खुद अपने हाथों से नहर किया था, कतार में 100 ऊंट खड़े कर दिए गए थे, तो रिवायात में आता है कि एक ऊंट जब गिरता था ना तो अगला ऊंट खुद आगे आ जाता था। इसी तरह वो सतून का वाकया जो मस्जिद नबी में सतून था, जैसे वो रो रहा था, इसी तरह जानवरों का भी आप सल्लल्लाहु अलैहि वसल्लम की बात को समझना और आपसे अकीदत का इजहार करना, ये भी वाकयात में आता है, लेकिन इनको चैलेंज नहीं किया गया। चैलेंज किया गया इसको क्योंकि ये एज मोजा पेश किया गया उनके सामने कि ये मोजा है, तो यही बात यहां पे आई, ये चैलेंज अल्लाह ताला ने फरमाया हुआ, इन कुन तुम फी रोई बिम्मा नजलना अला अब्दीना फू भी सूरत इनमें मिसली ही, अगर तुम्हें कोई शक है इसमें जो नाजिल किया हमने अपने बंदे के ऊपर। एक तो यहां पर यह देखे अब्दीना, इसको नोट करें कि आप सल्लल्लाहु अलैहि वसल्लम के लिए अल्लाह ताला ने क्या अल्फाज इस्तेमाल किए, अब्द, आप सल्लल्लाहु अलैहि वसल्लम भी बंदे हैं, उनको बंदे ही के मकाम पे रहने दिया जाए, ये नहीं कि उनको उठा के खुदा बना दिया जाए। आप सल्लल्लाहु अलैहि वसल्लम ने अपने लिए भी इस चीज को पसंद नहीं फरमाया था। वो कोई एक नात में नऊज़ु बिल्लाह अस्तग़फिरुल्लाह रब्बी कहते हैं, अर्श पे मुस्तवी था क्या खुदा होके, वो मदीने में उतरा मुस्तफा होके, यानी वही जो वहां पे खुदा था वो मदीने में उतर आया मुस्तफा बन के। अब ये मुझे बताएं, मुझे एकदम याद आया ये कि किस कैसे कैसे शिरकिया बातें। तो अल्लाह ताला ने तो आप सल्लल्लाहु अलैहि वसल्लम को अब्द फरमाया, तो अगर तुमको कोई शक है इसमें जो हमने नाजिल किया, और ये भी पता चल गया यहां पर कि ये आप सल्लल्लाहु अलैहि वसल्लम का कलाम नहीं है, ये किसका कलाम है, अल्लाह ताला का, उतारा हमने किसके ऊपर उतारा, अपने बंदे के ऊपर, उनकी जुबान से तो तुम सुन रहे हो लेकिन कलाम अल्लाह का है, अगर तुमको इसमें कोई शक है, मानने को जी नहीं चाहता, तुम कहते हो इसके अंदर ये मसला वो मसले, जाहिर है जब इंसान ने मानना ना हो तो उसके हजार बहाने हैं, तो फिर अब अच्छा ये तो इन्होंने कहीं से सीख लिया, ये तो खुद ही बना लिया, ये तो ऐसे कर दिया, कितनी सारी बातें, कितने सारे एतराजात, आज भी इतराज हैं, आज भी शकूक है कुरान के मुतालिक लोगों के जेनों में, आज जरा डिफरेंट तरह के, आज कैसे हैं, इसकी तालीमात को अपने लिए अच्छा ख्याल नहीं करते, इसकी तालीमात को अपने लिए समझते नहीं है कि ये इस इनके ऊपर अमल किया जा सकता है, आज भी शकूक है, आज भी ये कहा जाता है कि ये जो अगर इसके ऊपर अमल कर लिया तो फिर तो हमारी जिंदगी खत्म हो जाएगी, तबाह हो जाएगी हमारी जिंदगी, हम तो घाटे में हो जाएंगे, दुनिया के फायदे हमारे खत्म हो जाएंगे। तो इसका मतलब है कि ये तो फिर आप शक में पड़ गए ना इस कलाम के बारे में। अगर आप कलाम को सच्चा समझते हैं फिर तो आप, जाहिर है फिर अगर अल्लाह की तरफ से समझते हैं और समझते हैं ये सच्चाई है और अल्लाह की तरफ से है, वो रब की तरफ से है, फिर तो आपको कोई मसला ही नहीं होना चाहिए, پھر تو یہ باتیں اس کو ناپسند کرنے کی تو سوال ہی نہیں پیدا ہونا چاہیے. پھر یہ کہنا کہ عمل ہی نہیں اس کے اوپر ہو سکتا, تو نعوذ باللہ, اللہ کو پتہ نہیں تھا کہ یہ تو 21st century میں لوگ آئیں گے, وہ تو اتنے ایڈوانس ہوں گے, ان کو وہ قرآن پہ کیسے عمل کریں گے. تو اس کو تو اس کی تو آج تک اس کی تو حفاظت کی ضرورت ہی نہیں تھی, کیونکہ آج تک یہ تو قابل عمل ہی نہیں ہے. تو پڑھنے کے لیے صرف ثواب لینے کے لیے, تو پھر کیا ضرورت تھی اس کی حفاظت آج تک, آپ تک حفاظت سے پہنچا کیوں اگر یہ قابل عمل ہی نہیں ہے. تو اس کی تعلیمات کو ناپسند کرنا, اس کے کسی حکم کو ناپسند کرنا, اس کے حکموں میں سے کسی ایک کو بھی یہ کہنا کہ میں نہیں مانتی, تو یہ سارے کلام میں شک ہوا, سارے کلام کا انکار ہو گیا. تو اللہ تعالیٰ نے فرمایا اچھا اگر یہ تم سمجھتی ہو کہ اچھا یہ تو بس ایسے ہی کسی بندے نے ہی بنا لیا ہے یا خود ہی یہ گھڑا ہوا ہے یا کسی سے سیکھ لیا, تو ایسا کرو تم بھی لے آؤ نا ایک سورت ایسی لے آؤ, اور صرف اکیلے نہیں, اللہ تعالیٰ کا تو کھلا چیلنج ہے, وَدْعُوا شُهَدَاءَكُمْ مِن دُونِ اللَّهِ إِن كُنتُمْ صَادِقِينَ, اگر تم سچے ہو نا تو تم یہ سوچتے ہو کہ نہیں یہ تو خود ہی بنایا ہوا انہوں نے, تو اگر تمہاری یہ بات سچی ہے نا جاؤ تم اکیلے, کیا تم اپنے ساتھ جتنے تمہارے مددگار ہیں, اب یا مددگاروں کے طور پہ بھی آپ لے سکتے ہیں شہداء کو, اپنے جتنے مددگار تم نے بلانے ہیں اللہ کے سوا, اللہ کو چھوڑ کے کون کون مددگار ہو سکتا ہے, تم فرشتوں کو بلا لو, تم جنات کو بلا لو, تم تمام انسانوں کے بڑے بڑے فصیح بلیغ لوگوں کو بلا لو, جن جو زبانوں کے ماہر ہیں ان کو بلا لو, تمام جنات انسان جمع بھی ہو جائیں تمہاری مدد کریں, تم ان کو بھی بلا لو, ایسا کلام کیا ایک سورت بنا کے لے آؤ, ایک سورت اگر تم سچے ہو. اور یہ ایسا چیلنج قرآن نے صرف یہاں پہ نہیں دیا, 5 times قرآن پاک میں یہ چیلنج آیا کہ اگر تمہارا یہ خیال ہے کہ آپ صلی اللہ علیہ وسلم نے یہ خود بنایا ہوا ہے تو تم بھی اس کے مقابلے میں لے آؤ نا, آپ صلی اللہ علیہ وسلم تو امی ہے, تم ایسا کرو اپنے سارے جو بڑے بڑے لوگ ہیں ان کو بھی. اور یہ چیلنج صرف اس زمانے کے لیے نہیں تھا, قیامت تک کے لیے یہ چیلنج ہے. جو جو بندہ اس میں شک کرتا ہے کہ پتہ نہیں اللہ کا کلام ہے بھی کہ نہیں ہے, ہو سکتا ہے کہ اللہ معاف کرے, ہو سکتا ہے کسی نے اپنی طرف سے بنا لیا, ہو سکتا ہے بعد میں بدل ہی نہ گیا, ہو سکتا ہے کوئی یہ والی شاید آیت نہ ہو, شاید یہ والا حکم ایسے ہو ہی نہ. اچھا تو نہیں ہے تو خود لے آؤ نا. اور مسلمہ کذاب نے کوشش کی تھی, اس نے بنایا تھا الفیل وما ادراک ما الفیل, الفیل والفیل وما ادراک ما, ہاتھی اور ہاتھی اور ہاتھی, تمہیں کیا پتا کہ ہاتھی کیا, اس کی دم چھوٹی تو پتہ نہیں کیا. اس کے اپنے ہی قبیلے والے ہنسنے شروع ہوئے, کہنے لگے او خدا کے بندے یہ کلام کہیں باہر جا کے نہ کسی کو کہہ دیں, کہ کہیں باہر جا کے نہ بتا دیں یہ کلام, اس کو اپنے تک ہی رکھیں. کہنے لگا میرے اوپر وہی نازل ہوتی, دیکھو میرے پاس بھی کلام آیا, تو اس نے یہ پیش کر دیا. تو اللہ تعالیٰ نے دیکھیں سورہ طور میں آیت 33-34 میں اللہ تعالیٰ نے فرمایا کیا ان کا یہ کہنا ہے کہ اسے محمد صلی اللہ علیہ وسلم نے خود گھڑ لیا, بلکہ حقیقت یہ ہے کہ یہ ماننے کو تیار ہی نہیں ہے. پھر چاہیے کہ وہ اسی طرح کا کوئی کلام پیش کریں اگر وہ سچے ہیں. پھر سورہ بنی اسرائیل آیت 88 میں اللہ تعالیٰ نے فرمایا اگر تمام جن و انس جمع ہو کے بھی اس قرآن جیسی کتاب پیش کرنا چاہیں تو ہرگز نہیں کر سکیں گے, چاہے وہ سب ایک دوسرے کے مددگار ہی کیوں نہ ہو. پھر اللہ تعالیٰ نے سورہ ہود آیت نمبر 13 میں فرمایا اے نبی ان سے کہہ دیجئے اگر پورے قرآن کی نظیر نہیں لا سکتے تو ایسی 10 سورتیں گھڑ کے لے آؤ. اس کے بعد اللہ تعالیٰ نے مزید 10 سورتیں نہیں, تو پہلے دیکھیں کلام کہا پھر 10 سورتیں کہا, پھر اللہ تعالیٰ نے فرمایا سورہ یونس میں آیت نمبر 38 میں کہ اس جیسی ایک سورت ہی بنا کے لے آؤ, اس کا چیلنج دیا گیا. یہ ساری تو مکی سورتیں ہیں. پھر مدنی سورتوں میں سورہ بقرہ میں یہاں پہ آتا ہے اللہ تعالیٰ نے فرمایا کہ اس میں کوئی شک نہیں ہے, یہ اللہ ہی کا کلام ہے, تم اس جیسی ایک سورت لے آؤ, ایک سورت. اور یہ ایک سورت سورہ کوثر جتنی بھی ہو سکتی ہے, چھوٹی سی مختصر سورت بھی تو ہو سکتی ہے, تو ایک سورت ہی لے آؤ. تو قریش سمجھتے تھے نا کہ شاعروں کے پاس جن ہوتے ہیں, تو چلو جنوں کو بلا کے لے آؤ, ان کو کہہ دو وہ تمہیں ایک بنا دیں ایسا کلام. تو قرآن جو ہے نا اصل میں یہ چیلنج کیوں کر رہا ہے کہ اپنے اندر ذرا جھانک کے دیکھو, دعوت دے رہا ہے جھانکنے کی, آنکھوں میں آنکھیں ڈال کے قرآن کا یہ چیلنج ہے کہ اصل بات یہ ہے کہ تمہیں پتا ہے کہ یہ واقعی اللہ کا کلام ہے. کیونکہ اگر تمہیں شک ہوتا نا, اگر واقعی تم اپنے دعوے میں سچے ہوتے تو میدان میں آؤ اور لے کر آؤ ایسی صورت. تو اس کا معجزہ کس اعتبار سے؟ دیکھیں آج تک ہزاروں کتابیں لکھی جا رہی ہیں, روز لکھی جا رہی ہیں, کیوں نہیں اس چیلنج کا کوئی جواب دے پایا؟ اس لیے کہ ایسی تاثیر, جیسی یہ دل میں لگنے والی بات ہے نا, ایسی دل کو جا کے لگنے والی بات کوئی اور کلام میں ہو ہی نہیں سکتی. اصل بات یہ ہے کہ ہم چونکہ عربک والے لوگ نہیں ہیں نا, ہماری فرسٹ لینگویج عربک نہیں ہے, تو ہم اس کے معجزے کو سمجھ نہیں سکتے. ویسے بھی اس کی جو جس طرح کی اس کی فصاحت بلاغت ہے, جس طرح اس میں ورڈز کی سلیکشن ہے, جیسی اس کی ترکیب ہے, جیسی اس کی مٹھاس, وہ ہم سمجھ نہیں پاتے. اس لیے ہم اس لینگویج کو پوری طور پہ نہیں جانتے, ہمارے لیے ناممکن ہے. اگر ہم بہت محنت کر بھی لیں تو بھی شاید ہم وہاں تک نہ پہنچ سکیں. جیسے جو عربک کو صحیح سمجھ سکتے ہیں وہ اس کو جان سکتے ہیں. ہاں مگر ہم اس کا جو اس کی بیوٹی ہے نا, جسٹ لائک جیسے یہ ساؤنڈ کرتا ہے, وہ ہم بیوٹی اس کی محسوس کر سکتے ہیں. جیسے کوئی پڑھتا ہے جب تو ایسے یہ لگتا ہے دل کے تار چھو لیے کسی نے, جیسے دل میں اتر رہا ہے. پھر یہ صرف ایسے ہی نہیں کہ بس بیوٹی صرف الفاظ کی ہے, نہیں, جو اس کے اندر باتیں ہیں وہ بھی حق ہیں. سنوریہم آیاتنا فی الآفاق وفی انفسہم حتی یتبین لہم انہ الحق. اللہ تعالیٰ نے فرمایا ہم ان کو آیات دکھائیں گے, نشانیاں دکھائیں گے آفاق میں بھی, دنیا میں مطلب کائنات میں بھی, اور ان کی اپنی نفسوں میں بھی, اپنی جانوں میں بھی, حتیٰ کہ ان کے اوپر واضح ہو جائے گا یہ قرآن حق ہے. سورہ حامیم سجدہ میں اللہ تعالیٰ نے فرمایا. نہیں, اور آج دیکھیں کہ کائنات کی کتنی ساری چیزیں جو سائنس ڈسکور کر رہی ہے, تو ان کو پتہ چل رہا ہے کہ وہ یہ تو قرآن نے کب جا کے اتنے سال پہلے جا کے کہی تھی. آج باٹنی کے اندر کتنی ساری باتیں آج ان کو پتہ چلی ہیں کہ دیکھیں یہ پیئرز ہوتے ہیں, میل اور فیمیل اس میں بھی ہوتے ہیں, قرآن نے اس وقت بتا دیا تھا. آج ان کو آج پتہ چل رہا ہے کہ یہ سارے جو اجرام فلکی ہیں, جو سٹارز پلانیٹس اور یہ سب اپنے آربٹس میں گھومتے ہیں, قرآن نے اس وقت بتا دیا تھا. آج ان کو اور باتیں پتہ چل رہی ہیں کہ یہ جو آج میں نے آپ کو بتایا ایمبریولوجی کا, کہ سارا کے ماں کے پیٹ میں کس طرح کے سٹیجز ہوتے ہیں, قرآن نے اس وقت بتایا تھا. وہ قرآن اس وقت کہتا ہے علقہ کی طرح چمٹ جاتا ہے یوٹرس کے ساتھ, علقہ لیچ کو کہتے ہیں. آج کیتھ مور نے اس یعنی وقت میں جا کے ان لوگوں نے جب اندر ماں کے پیٹ تک جو ان کو تصویریں انہوں نے لینا شروع کی, اور ان کو پتا چلا کہ واقعی یہ تو لیچ کی طرح ہی بالکل چمٹتا, جب اس کو بتایا کہ یہ تو ہمارے قرآن میں ہے, وہ حیران ہو گیا کہ 1400 سال پہلے کہاں سے یہ بات پتا چلی تھی. اس نے بھی یہی کہا کہ یہ لیچ کی طرح ایسے چمٹتا. اور پھر اس کے اندر صرف یہی باتیں نہیں ہیں, پیشین گوئیاں بھی ہیں, آگے کی بھی باتیں ہیں, ایسی ایسی باتیں جو واقعی سچ ثابت ہو رہی ہیں. سورہ روم میں دیکھیں وہ تو اس وقت ہی ثابت ہو گئی تھی. اور بھی باتیں جو قرآن بتاتا ہے وہ سچ ثابت ہوتی ہیں. پھر اس کے اندر رہنمائی ہے, ہدایت ہے, گائیڈنس ہے, جو انڈیویجول لائف کے لیے بھی ہے, اور جو انسان کی اپنی سوسائٹی کے اندر جس سوسائٹی میں رہتا ہے اس کا بھی اجتماعی نظام بھی انسان کو دیتا ہے, کیسے بیلنس کے ساتھ چلنا ہے, قوانین بھی دیتا ہے, کس طرح آپ کی اس دنیا کی زندگی بھی بہترین گزر سکتی ہے, اس کے اندر بھی امن اور سکون کے ساتھ آپ رہ سکتے. یہ تو وہ کلام ہے کہ جس نے عرب کے وہ جو بدو لوگ تھے, جو ان پڑھ لوگ تھے, ان کو ایسا بنا دیا, ان کے اندر ایسی بجلی دوڑا دی کہ وہ کہاں دنیا کے فاتح بن گئے.